أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان من، آج فروری 1980 کی 29 تاریخ ہے، وہ تاریخ جو 4 سال کے بعد آئے گی، اور درس قرآن کریم کا آغاز سورہ السبا کی آیت 34:6 پانچویں آیت میں یہ تھا کہ یہ لوگ جو ہمارے قوانین کے خلاف سرکشی بڑھے، تو کیا وہ سمجھتے ہیں کہ وہ ہمیں عاجز کر دیں گے، مغلوب کر دیں گے، ناکام کر دیں گے، ہمیں شکست دے دیں گے؟ ایسا نہیں ہو سکے، ہمارے قانون کو کوئی بھی شکست نہیں دے سکتا. آخر الامر وہ دیکھیں گے کہ کس طرح جو اس نے کہا ہے کہ اس کی خلاف ورزی سے تباہی آتی ہے، وہ تباہی آ کے رہتی ہے. وَيَرَى الَّذِينَ أُوتُوا الْعِلْمَ الَّذِي أُنزِلَ إِلَيْكَ مِن رَّبِّكَ هُوَ الْحَقُّ وَيَهْدِي إِلَى صِرَاطِ الْعَزِيزِ الْحَمِيدِ. اور وہ لوگ کے جنہیں یہ علم، تو قرآن کی روح سے بڑی اہمیت رکھتا ہے، جب العلم آتا ہے، یعنی دی ڈیفینیٹ آرٹیکل جسے کہتے ہیں الاسلام کے ساتھ، عام طور پہ اس کے معنی وحی کی روح سے جو علم ملتا ہے، یہ وہ علم ہوتا ہے. جو لوگ یہ علم رکھتے ہیں تو وہ غیرل نظینا ہے، لفظ یہ ہے، یہ آتا ہے جس چیز کو محسوس طور پر اپنے سامنے دیکھ لیا جائے. تو علم تو یہ وحی کی روح سے دیا جاتا ہے، اس کے نتائج مرتب کرنے کے لیے اس نظام کی ضرورت ہوتی ہے جو اس وحی کے ذریعے متشکل ہوتا ہے، اور پھر اس کے نتائج برآمد ہوتے ہیں. تو یہ ہے جو محسوس شکل میں سامنے آ جاتے ہیں، اور اسی لیے کہا کہ وہ پھر دیکھ لیتے ہیں، وہ دیکھ لیتے ہیں کہ ہوا الحق، یہ حق ہے. تو میں نے پہلے بھی کئی دفعہ کہا ہے، عربی زبان میں حق یا حقیقت کسی نظریہ کی سچائی کو اس وقت کہتے ہیں جب وہ محسوس شکل میں سامنے آ جائے. یعنی حق کا محسوس شکل میں سامنے آنا جو ہے، وہ اس وقت حق بنتا ہے، اس وقت وہ حقیقت کہلاتا ہے. عربی زبان میں حقیقت کا لفظ بھی اس وقت بولتے ہیں جب کسی پروگرام کے محسوس نتائج سامنے آ جائیں. وہ جو غالباً بازنطینی مملکت کے ایک فقیہ نے پوچھا تھا مجاہد سے، مسلمان مجاہد سے، کہ ہر کلمہ کی ایک حقیقت ہوتی ہے، یہ سادہ حقیقت ہوتی ہے. اور کلمہ کے معنی ہم تو اللہ کیا دیتے ہیں، کلمہ تو نظریہ زندگی کو کہتے ہیں، تصور حیات کو کہتے ہیں، فلسفہ زندگی کو کہتے ہیں. تو اس نے پوچھا تھا کہ ہر کلمہ کی ایک حقیقت ہوتی ہے، تم بتاؤ کہ تمہارے کلمہ کی حقیقت کیا ہے؟ اس مجاہد سپاہی نے کہا تھا کہ یہ 40,000 شہر اور قلعے جو ہم نے فتح کیے ہیں، یہ ہمارے کلمہ کی حقیقت نہیں ہے، تو اور کس چیز کی حقیقت ہے؟ آپ نے سمجھا کہ حقیقت کے معنی کیا ہے اپنی زبان میں؟ الحق بولا اس وقت جاتا ہے جب کوئی صحیح نظریہ زندگی اپنے محسوس نتائج پیدا کر دے. اور اسی لیے تو ہم جو کچھ بھی زبان سے آج کل کہتے ہیں، مانتے ہیں، نظریات کا پکار کرتے ہیں، اتنا دہراتے ہیں، وہ الحق نہیں ہے، وہ تو حقیقت ثابتہ بن کر ہمارے سامنے آتا ہی نہیں ہے، زبان سے دہرائے چلے جائیے. بس جلندہ زینا آپ دیکھیے نا، پہلے جلندہ زینا کا لفظ جو آیا ہے، وہ تو آتا ہے اس وقت جب کوئی چیز آنکھوں سے دیکھی جا سکے. کہ جو لوگ اس پر ایمان رکھتے ہیں وہ دیکھ لیتے ہیں کہ پھر واقعہ یہ جن نتائج کے پیدا کرنے کا مدعی ہے وہ پیدا ہو جاتے ہیں، اور وہ جانتے ہیں پھر کہ یہدی الی صراط العزیز الحمید، اس پر گامزن ہونے سے، اس راستے پر چلنے سے، یہ وہ راستہ ہے، یہ وہ منزل ہے جو وہاں کہاں پہنچا دے گا. وہ عزیز، قوت اور غلبہ، قوت اور غلبہ ایسا نہیں کہ جس سے ہر شخص نفرت کرے، گالیاں دے اسے. عزیز الحمید، कि जिस गलबे को देखकर बेसाख्ता जुबान से हमको शिकायत निकले, वो गलबा जो मजलूम के हक में जालिम की कलाई मरोड़ के रख दे, बेसाख्ता मजलूम की जुबान से अब हम आ जाता है या नहीं। तो ये है वो अजीज जो हमीद होता है साहब। तो कलमा का हक होना जो है, क्या चीज उसकी सामने आती है महसूस, कि वो वाकई इतनी कुवत रखता है कि दुनिया से जुल्म और इस्तेकबाल और इस्तेकाल को मिटाकर मजलूम और मोहताज और महकूम को की दाद जारी करे, उसकी तबीयत का मुझे बने, उससे उसको हक दिलाए उसका जो, ये चीज अगर गलबा का नतीजा है तो वो अल हक है। और वो लोग जो यकीन रखते हैं वही की सच्चाई पर, वो इसे अपनी मासूम शक्ल में इसे अपने सामने देख लेते हैं। अजीबा ने मान एक एक लफ्ज कुरबान कुरान का तो ऐसा है कि उसमें खड़े होकर देखिए तो वो पूरा निजाम एक एक आयत में एक एक लफ्ज में पेश करता है। मैं पूछता हूँ कि ये अल अजीज के साथ अल हमीद कहना जो है सही इस्लाम का तसव्वुर सामने आ जाता है या नहीं। अजीज है, मैं अजवाज और नसीहत नहीं हूँ। वो तो गलबा रखता है, गलबा और कुवत रखता है, चंगेज और हलासू की तरह, फिरौन और इस्तेदाद की तरह, आमरियत और डिक्टेटरशिप की तरह नहीं रखता। हमीद है उसका गलबा। और फिर हमीद क्या बात है कुरान की और अरबी जुबान की। ये नहीं कि हंगामी तौर पे कोई बात ऐसी कर दी और उसे कहा कि हाँ सर क्या बात है बहुत ठीक है। हमीद तो आता ही बाब उस वक्त आता है सहील का कि जो मुस्तकल लाजमन मुसलसल वही कोई धोती चली जाएगा। उस गलबे का नतीजा वक्ती हंगामी तौर पर नहीं कि किसी के हाथ में आया उसने कहा गया ठीक है। इस किस्म की चीजें तो हर एक कर सकता, हर फिरौन हर चंगेज हर हलाकू करता है। इसके भी तो मुकद्दरीन, इसके भी तो ऐसे लोग होते होंगे जिनके हाथ में उसका गलबा जाता होगा, लेकिन ये हमीद है, ये उसका लाजमी नतीजा मुसलसल मुतवातर नतीजा है इसका कि वो गलबा हमीद भी हो। वकाल लजी ना कसर, अब आगे बात कहने के, ये जो नहीं मानने वाले इस कानून के, जो ये समझते हैं कि नहीं गलबा हासिल कर लिया जाए, किसी तरह गलबा हासिल कर लिया जाए जिंदगी में, उस गलबे की रूह से दौलत हासिल हो जाती है, इज्जत मिल जाती है, फतूहात मिल जाती है, हुकूमत मिल जाती है। तो कहता कि अगर ये लोग समझते हैं कि अगर कुव्वत हासिल कर ली जाए तो फिर दुनिया में हमें कोई पूछने वाला नहीं है। और उसके मुकाबले में ये एक दीन, ये एक नजरिया हयात है कि सवाल ये नहीं है कि यहाँ तुमने अगर ऐसा इंतजाम कर लिया कि तुम जो जी में आए करते जाओ, कोई पूछने वाला तुम्हें ना हो, तो ये बात नहीं कि फिर उसके बाद तुम छूट गए, तुम मामला खत्म हो गया। वो ये कहते हैं खुदा का कानून मकाफात जिंदगी के साथ चलता है और जिंदगी इसी दुनिया में खत्म नहीं हो जाती। अजीजा ने मन दीन इस्लाम अलहक ये कलमा खुदा पर ईमान, वो सिर्फ इस चीज के ईमान का नाम है कि जिंदगी इसी कभी जिंदगी फिजिकल लाइफ का नाम नहीं, जिंदगी आगे भी चलती है और चलती है कानून मकासा के अमल के नतायज बरामद करने के। लिहाजा अगर यहाँ किसी ने इंतजाम कर भी लिया है कि उसके जुल्म और इस्तेदाद के खिलाफ उसकी कलाई पकड़ना तो एक तरफ, कोई शख्स जुबान के लिए एक हर्ष न लाए तो वो ये न समझे कि मैं फिर इस कानून की गिरफ्त से बाला हो गया, मुझे अब कोई पकड़ नहीं सकता। जिंदगी मुसलसल चलती है, खुदा का कानून मकासात अमल यहाँ भी नतीजा देता है और वो यहाँ और वहाँ का सवाल नहीं उसके लिए। ये है असल ईमान कि जिंदगी खत्म नहीं होती, सांस के खत्म होने का नाम मौत या जिंदगी का खात्मा नहीं है। कानून मकाफात अमल जो है ये जारी और सारी रहता है, आज यहाँ जिंदगी हो या इसके आगे मुसलसल जिंदगी और आगे चले। ये है असल ईमान, ये ईमान है तो खुदा पर ईमान भी आपका काम देगा, जही पे ईमान, रसालत पे ईमान, कुरान पे ईमान, ये बाकी ईमान काय के लिए कि दो किस्म के रास्ते बता दिए गए हैं। एक रास्ते पे चलने का नाम तो दाही बर्बादी है, दूसरा नारास्ता वो है जिसमें सुख, यही है ना वही रसूल ने यही पहुंचाया ना दीन। तो बात तो इतनी है, लेकिन अगर ये हो कि नहीं सर जिंदगी इसी दुनिया की जिंदगी है, इसमें जो कुछ भी जिस तरह कर ले आदमी मौत के साथ खात्मा हुआ किस तरह था, तो फिर को खुदा पे ही मान के क्या माने, वही पे ही मान, रसालत पे ही मान, क्या फायदा देगा वो ईमान आपको, है ना ईमान हमारा, हम ही नहीं पूरी दुनिया के मुसलमान जो अरब एक अरब के गरीब आबादी नजर आती है, ईमान है ना खुदा पे वही पे रसूल पे, फिर ये हालत क्यों है कि वो असल लिम जो है जिसके ईमान होना है या जिसकी जिसके लिए ये सारा ईमान जितना मैंने गिनाया है ये अनासर ईमान के है, वो उस लिम पे ईमान नहीं है, किसी का भी एक फर्द हो ग्रोह हो कौम हो जमात हो हुक्मरान तबका हो, अगर उसका ईमान ये है कि मेरे निगाह की खयानतें और दिल में गुजरने वाले ख्याल भी ऐसे हैं जिससे मेरा मुआवजा हो जाएगा, पकड़ा जाऊंगा, सजा मिलेगी इसकी, किसी का ईमान इसके ऊपर हो जाए उससे जरूर फर्जो भी नहीं हो, वो किसी पे ज्यादा कर सकता ही नहीं है, असली ईमान ये है। कहा कि ये लोग जो है ये कहते हैं, अब क्या अंदाज है उनके कहने का, वकाल अल्लाह जी ने कफर हल मुदुल्लुकुम अला रजुलिन जुनब्बिउकुम इज़ा मुज़्ज़िकुम कुल्ला मुमज़्ज़िकिन यदि मजाक करते हैं, इस्तेज़ा करते हैं एक दूसरे के, ये कहते हैं कि आप तुम्हें बताएं, तुम्हें मालूम है यहाँ एक आदमी नया पैदा हुआ, पता है वो क्या कहता, वो कहता ये है कि जब तुम मर जाओगे और रेजा रेजा हो जाओगे, हड्डियां भी गल कर जाएगी तुम्हारी, उसके बाद फिर एक नई जिंदगी में तुम उठाए जाओगे, यानी मजाक करते हैं, इस्तेज़ा करते, अफ़तरा अल्लाह कज़बन अम बही जिन्नतुम, कहा कि या तो ये है कि ये शख्स पागल हो गया, और अगर पागल नहीं है साहेब अकलो होश है तो फिर ये शख्स बड़ा ही फरेकार है, अपने जी से एक बात घड़ी है और कहता है कि सवाल ये कहता है, दोनों सूरत में आप देखिए क्या अजीब चीज कही है कि या तो पागल हो गया है, और अगर ऐसा नहीं है तो फिर बहुत बड़ा मकार है, फरेबकार है, अपने जी से बात घड़ता है, कहता है सुबह ये बात कहता है, बरिंदा जी ने डायो मिन बिल आखरा तहसील अजाओ बेगत बरा भई, कहा कि ये इससे ज्यादा यानी ये है वो नुक्ता मास्टर दीन का, तो इसलिए सारे कुरान में यह चीज आती है, कानून मकासा के अमल के महवर के गिर्द सारी तालीम घूमती है कुरान की, तो कहा कि ये लोग जो इस तरह से आखरत पर ईमान नहीं रखते, मुस्तकबिल पर ईमान नहीं रखते, इस जिंदगी का मुस्तकबिल या इस जिंदगी के बाद की जिंदगी आने वाली वो भी मुस्तकबिल है, ईमान ईमान फ्यूचर जो है वो फ्यूचर तो एक सांस के बाद अगला सांस भी इस सांस का फ्यूचर है, आने वाला कल तुम्हारा जो है वो आज का फ्यूचर है, एक फर्द की जिंदगी के अंदर जो अगले अदवार आते हैं वो आज की जिंदगी का फ्यूचर है, और जब ये फ्यूचर है मुस्तकबिल है, इस जिंदगी के बाद जिसे आप जिंदगी कहते हैं वो भी इसका मुस्तकबिल है, इसलिए आखिरत का लफ्ज़ कुरान लाया, ठीक है, और अगर देश का और सादा बात ही दी जाए तो सीधी बात है कि जो कौम कल का फिक्र नहीं रखती वो कौम कभी जिंदा नहीं रह सकती, ये कल की फिक्र इससे कह दीजिए ना, वो सब कौम जिंदा वो रहती है कि वो यही नहीं कि आज तो आराम से गुजरती है, वो कौमें जिंदा नहीं रह सकती, कौमें वो है जो लॉन्ग रेंज के ऊपर सोचती है, मुस्तकबिल का सोचती है, वो कौम के जिसको जो ज्यादा हयात दिया उससे पहले सफे पे ये लिखी बिल आखिरत हूँ यूँ, मुस्तकबिल के ऊपर वो यकीन रखती है, वो कौम आज ही का नहीं सोचती, अपनी आने वाली जिंदगी का सोचती है, आने वाली नस्लों का सोचती है, ये तो पहले सफे पे आपको ये कहा गया, और यही है वो ईमान जिससे इनकार है अमलन हमारा, जिसकी वजह से ये सूरत हमारी हो गई। दिल आजाद है वरान बड़ी, उन्होंने सही रास्ता छोड़ा और इस तरह छोड़ा तो वो बहुत दूर कहीं चला गया, करीब नहीं रहता वो। इस ये जो ईमान है इससे इनकार, या ये जो कुफर है आखिरत या मुस्तकबिल के मुतालिक इनकार जो है, इससे इंसान गलत रास्ते पर पड़ता है। इससे ऐसे गलत रास्ते पर जो उसकी मंजिल मकसूद से बहुत दूर उसको ले जाता है। कहा ये आखिरत की जिंदगी के मुतालिक, यहाँ तो किसी को कुछ दिखा नहीं सकता कि वाकई ये मुस्तकबिल की चीज है, गौरी करने से ये चीज आएगी, फिक्र करने से चीज आएगी। वो कहता है कि अगर जहां भी तुम देखो तो मौत और हयात का सिलसिला तो यहां भी तुम्हारे दिल को पेश जा रही है सारी। अफल अल जरा जिला माँ बहना ए दी ही व माँ खल्फ हूँ मेरा समाय वन अर्द, कहा देखो तो सही जमीन और आसमान या दूसर की दुनिया, इनमें देखो तो सही कि मौत और हयात का सिलसिला किस तरह का समाज है। एक नन्हे से बीज से जो कुछ उगता है गौर करिए कीजिए। खजान के मौसम में जैसा मैंने कहा है कहीं सब्जी का जिंदगी का निशान नजर नहीं आता, मौत तारी हो जाती है पूरे के पूरे दरख्त पे ही नहीं। कभी आप आटम के अंदर कश्मीर गए हों, ओहो एक चीज मेरे सीने में मारा, लेकिन वो मंजर याद आता है मुझे। समझ में नहीं आती थी कि बाहर में तो कश्मीर इन सुप्रीम तो बात होती थी, वहाँ टूरिस्ट के लिए लिखा होता था कश्मीर इन आटम। फिजा में आके इसको देखो, युवा में मन मैंने देखा, वो अपनी जगह एक अजीब मंजर रखता था मौत। कहा कि उसके बाद तुमने देखा नहीं कि वही जो खिलाजीदा पूरे का पूरा वैली एक मुल्क खिलाजीदा होता है, जो राजना ने अजीज एक दरख्त नहीं उसमें होता, एक मुल्क खिलाजीदा वाकई वो अजीब वीर एक मंजर होता है। और चंद ही दिनों के बाद जब फिर हयात नौ उनमें से मुस्कुरा कर बाहर आती है तो जो कैफियत फिर उसके शरीर की इन सत्रिंग होती है जी, उस मौत के बाद ये जिंदगी, वो कहता है अगर ये देखे तो नजर आ जाए तो जिसे ये एक निगाह में मौत और कामिल मौत कहते हैं उसके अंदर तो हजात जदीद जो है हल्के जदीद जो है वो छुपी हुई होती है, इनकी इस तौर निगही के ऊपर मजाक कर रही होती है कि मैंने तो पलट चेहरे पर से नकाब उलटना है तो अरूण से बाहर में मुस्कुराते हुए सामने आ जाना है। ये कहते हैं कि खत्म हो गया ये बरस, मौत तारी हो गई, इससे क्या बात है कुरान का। और कहता है ये आसमान के ऊपर पूछो इल्मुल अफलाक के जो माहरीन हैं तैरने वाले, कि ये जिसे हम कभी कभी शहादे साकिब कहते हैं ना, जिसे और जो है दमदार तारा जो यूं जाता है, कहते कभी कभी तो तुम्हें नजर आ जाता है, तुम्हें मालूम नहीं हर आन करोड़ों की तादाद में ये कुर्रों में से किस तरह से अलग होते हैं चुपकर। अगर ये छीटा आलमगीर कभी एक दफा भी जमीन के ऊपर आ जाए तो एक मुतनफ़ यहाँ बाकी ना रहे। कहा कि उस हलाकत आखिरी निजाम के अंदर एक हिफाजत का सामान तुम्हें दिया हुआ, सख्त महफूज कहा कुरान ने, क्या बात है सर सख्त महफूज। तुम्हारा एटमोसफियर जो है ये इस तरह से हिफाजत कर रहा है तुम्हारी, और वहीं से ये सामान जिंदगी जो तुम्हें मिल रहा है जो बारिश की शक्ल में होता, इन नक्सिफ बेहमुल अर्द और दुस्ती तले हूँ सफल में नमाओ। कहा कि मौत एक झटका कहीं जलसले का आ जाए न इंजन में मानव न इंजीनियरिंग, नामों में शान तक मिल जाता है, बस्तियों का शहरों का मुल्कों का एक झटका जलसला आ जाता है कहीं। खूब हमने वो बिहार का जो जलजला था उसकी दास्तान में अब तक याद है, कब कपा होती है जमीन यूं फटती थी और उसके अंदर पूरे का पूरा शहर अंदर चला जाता था, जमीन मिल जाती थी। या आसमान से उसने कहा कि इस किस्म के जो कहा के साथ इस तरह से इतनी तादाद के अंदर हार हाम गिरते रहते हैं, वो तो मौत ही मौत होती है, उसने भी तो जिंदगी उसने रखी हुई है तुम्हारे लिए, समाने मकसरत समाने हिफाजत रखा हुआ है। क्या ये चीजों को देखते नहीं, इन्ना फी वाले का दायतन बेकुल्ले अब्दिन मुनी, कहता ये जो हम मिसालें दे रहे हैं इससे हकीकत तक पहुंचने की निशानियां हैं उन लोगों के लिए कि जो रुजू करे इस तरह कि कुरान ये नहीं असल में कहना क्या चाहता है, जिनकी निगाह इसके ऊपर जो होता है कि मिसालें तो वो ये देता है, बात समझाता क्या है। कहा कि ये हमारे अब्द मुनीब जो थे, अब उनमें से एक दो का फिक्र आ रहा है, और पहले ही अब्द मुनीब में आता है वाला कद आता है ना दाऊद मिलना सजन, बनी इसराइल की दास्तान पीछे से चली आ रही थी, उनका वो जमाना जिसमें उनसे चारों तरफ से मौत सारी हो रही थी, मासूमी मोहताजी पस्ती जिल्लत खारी की मौत उनके ऊपर चारों तरफ से तारी थी, उस यक्षर मौत के की दुनिया से उनके अंदर जिंदगी उभरी है, तो दाऊद और सुलेमान जैसे शहंशाह पैदा हो गए। जरबुल मसल है अजीजा ने मन शौकत दाऊदी और सतवत सुलेमानी दुनिया की तारीख के अंदर आप देखते नहीं हो तो मौत के बाद जिंदगी कैसे चला सकती, लेकिन किसे मिली ये जिंदगी जो इबादे मजबूरी थे जिन्होंने अपनी तवज्जो का रुख इस तरफ मोड़ा कि बात क्या कहता है कुरान, खुदा बात क्या कहता है, जिन्होंने इस तरफ रुख मोड़ा। आप देखिए तो सही, सराबा मौत इसराइल की जो थी उसमें से मुजस्मे जिंदगी के शराबियों के कुवतों के सदवतों के उभरे दाऊद और सुलेमान की शक्ल के अंदर। आता है ना दाऊद मिलना फसला, एक ही लफ्ज बहुत जाने लगे, फजीलतें भी आ जाती हैं इसमें, कुवतें भी आ जाती हैं, सदवतें भी आती हैं, दौलत भी आती है, एक लफ्ज जाने है अरबी जुबान का फजल जिसे उसे कहा जाता है। ये आजामिन फजल रबी वाला नहीं फजल है, वो अब्द मुनीर जो है ना उनको मिलता है फजल। फजल के मुतल्लक दो चार मिसालें सामने दी कि क्या काफियत थी उसकी, जाजी बालो अजबी माहू व तैर वाला लहुल हदीद अनेमल हाब गातिम व कद्दर के सर वामलू साले हम इन्नी बिना तामजू न बसे। हमारे यहाँ की तस्वीरें और तर्जमे उठा आगे क्या किया जाए, बनती नहीं है मीना और सागर कह भी बताना ही पड़ता है, इसलिए कि इस सकाफत के बगैर लताफत पैदा नहीं हो सकती। तजाद से बात समझाता है कुरान, मेरा भी अंदाज ये है, ये जो कभी कभी मैं तस्वीरों की और रवायात की बात करता हूँ तो वो बैकग्राउंड होती है, उसमें फिर उभर के कुरान की हकीकत सामने आती है। हमारे यहाँ आप देखिए तस्वीरें देखिए, उसमें रवायात देखिए, तर्जमे देखिए क्या लिखा हुआ है। हजरत दाऊद अलैहिस्सलाम लहने दाऊदी तो मशहूर है ना हमारे यहाँ, और ये है भी की आला पाए की हम दोनों में सही हमारे यहाँ, लेकिन उसके साथ क्या कहा जाता कि जब वो फिर अपने लहने दाऊदी से और उनके साथ पहाड़ भी गाया करते थे, परिंदे भी गाया करते थे, अकेले ही नहीं वो गाया करते, पहाड़ गाया करते थे, परिंदे गाया करते, ये खुदा का फजल जो है वह अलन्ना लहुल हदीद है। तस्वीर में ये है, मैं आज कहूँ तो हमारी तस्वीरें जो है मुश्किल ये पड़ गई, किसी मुफस्सर कोई मुफस्सर ये नहीं लिखता कि मेरी समझ में ये बात नहीं आती है या मैं इसके मुतलिक ये लिख रहा हूँ, जो भी उन्होंने लिखना होता है काला रसूलुल्लाह पहले वो लगा देते हैं कि हजूर ने फरमाया ऐसा बिना, अब उसके बाद फिर कोई यहाँ पे एतराज नहीं कर सकता, माना लड़ा के हाथ किसे पाऊ, जब कह दिया कि रसूलुल्लाह ने यह फरमाया है तो फिर गुंजाइश कहाँ रहती है। कहा यह कि हजरत दाऊद ने अल्लाह ताला से कहा कि ये मैं ये सल्तनत मम्लिकत इससे अपनी रोटी नहीं लेना चाहता, मुझे कोई दस्तकारी तो खुदाती नहीं है, तो मुझे कुछ ऐसा सिखा दिया जाए मैं वो काम करके तो उससे मैं रोटी कमा लिया करूँ। तो फिर अल्लाह ताला ने उनको लोहारी का लोहारों का पेशा देखा, दस्तकारी देखी, ये सिखा दी। तो लोहारी का लोहारों का पेशा था अलन हदीज। अब वो ये मुश्किल हो गई कि अब वो लोहा इसी तरह से लेके अगर वो टूटते पीटते रहते तो फिर और काम कैसे करते। तो ये सिखा दिया, लेकिन साथ उसके मोल में ये दिया कि जब वो लोहे को पकड़ते थे तो उनके हाथों में आके मोम हो जाता था। तो ऐसे ऐसे मरोड़ते थे, कुहाड़ी बन गई या छुरा बन गया, तो दो मिनट बना बनू भेज के कारी तोड़ जाने था, तो बाकी ये काम कर देना नहीं। यानी उन्हें नहीं उन्हें रोटी देती है नहीं, मैं आऊ हाथ लाया है कम लोहारा ना कार कार ऐसा नाल कटिया च ना पा दो ना थोड़िया नाल मार दो लोहा फट मोम हो नप के थप के आओ बन फिर की करते सन उधर रुख पड़ गए तो चला पड़िया। तो वो फिर क्या करते थे, लोहा हाथ में आता था तो उसको बनाते थे ऐसे अनेमल साबे मुकद्दर से सर से। तो वो जिरह बनाया करते थे, जरा वक्त होती थी ना उस जमाने में, ये जंग के अंदर हिफाजत का सामान वो दौर ही और था, एटम बम तो थे नहीं, तीर और तलवार ही होती थी। तो जिरह पहनते थे, वो कड़ियां होती थी तो लोहे की, उनसे वो ऐसा वो झोलदार सा बनाते थे चोगा पहने वाला। तो कहते हैं कि फिर वो ऐसी कड़ियों पे ऐसी निगाह करते थे कि एक कड़ी दूसरी कड़ी के अंदर बिल्कुल फिट होती चली जाती थी। इस किस्म की आला दर्जे की वो जिन्हें बनाया करते थे। ये है जो हमारे यहाँ तस्वीरों में मिलता है हजरत दाऊद अलैहिस्सलाम। ये चीज तो इनके जहन में भी नहीं आती कि ये रसूल और अंबिया कराम जो थे, इनकी सल्तनतें और ममलकतें बड़ी अजीम होती, ये सरबराह होते थे बड़ी बड़ी अजीम ममलकतों। यानी बाकियों के मुतल्लिक अगर आप छोड़े भी, कुरान करीम में आप देखिए शहादत मिलती है इन चीजों की। 4:54 देखिए फजल का लफ्ज जहाँ आया है, हम या फजून नास अलामा आता हम बिल्ला हम इन फजले ही, कहा कि इनको जो हमने आता किया है कि अपने फजल से, यही लफ्ज यहाँ फजल आया हुआ, तो उससे ये हसद करते हैं कि इनको क्या क्या मिला, क्या चीज वो मिली थी। फजल जिसे कहा गया है, فَقَدْ آتَيْنَا آلَ إِبْرَاهِيمَ الْكِتَابَ وَالْحِكْمَةَ, ضابطہ قانون دیا, ان کو حکمت دیا, وَآتَيْنَاهُمْ مُلْكًا عَظِيمًا, بڑی عظیم مملکت دی ان کو, ابراہیم اسحاق یعقوب, اندازہ لگائیے قرآن کی شہادت ہے کہ ان کے ساتھ ان کو مملکت عظیم ملی۔ تو یہ نبی رسول جنہیں ہم کہتے ہیں وہ واز کرنے کے لیے نہیں آیا کرتے تھے, جنازے قرآن واسطے نہیں تھے آنے, ملک عظیم قرآن کہتا ہے انہیں کہ یہ ساتھ دیا کرتے تھے ہم, اور یہ تھا وہ فضل خداوندی۔ خالص ملک عظیم ذرا جو ہے وہ تو جیسا کہا ہلاکو اور چنگیز اور رسلس اور ان کو بھی مل سکتا ہے, الکتاب اور حکمت بھی ساتھ۔ ابھی میں عرض کروں گا کہ کتاب کے ساتھ حکمت کیا بات ہے قرآن۔ تو یہ سمجھ لیجئے کہ یہ جن کا ذکر ہو رہا ہے وہ عظیم مملکت کی, ان کے متعلق دوسری جگہ ہے کہ یہ انبیاء کرام جو تھے اولل ایدی والابصار ہوتے تھے, 38:41 دو چیزیں ان کو حاصل ہوتی تھی, ایدی وہ صاحبان قوت ہوتے تھے, قوت اور اقتدار ہوتا تھا, ید یا جس کی جمع عید ہے قرآن کریم میں قدرت کے لیے آتا, طاقت کے لیے آتا, طاقت بھی ان کو تھی, اور پھر دیکھیے قرآن کا اعجاز کہ ساتھ اول ایدی ول ابصار, قوت اور بصیرت یہ دونوں حاصل ہوتی ہے۔ یہ ہے نا کیا کتاب کے ساتھ حکمت میں نے عرض کیا تھا, کتاب کو مملکت کا ضابطۂ قوانین ہے, حکمت اس کے ساتھ بصیرت ہے۔ یہ ان کو جو مملکت ملتی تھی, ضابطۂ قوانین ان کو ملتا تھا, حکمت ملتی تھی, فہم دانائی بصیرت یہ ساتھ حاصل ہوتی تھی, اور یہ سب کچھ وہ وحی کی روشنی میں کرتے تھے۔ اب یہ دو چیزیں آپ دیکھیے قرآن نے جو اکٹھی کی ہیں, یہ ایدی والابصار, اقبال کہتا ہے کہ رائے بے قوت ہما مکر و خطو، قوت نہ ہو اور خالی رائے ہو، حکمت ہو، سمجھ بھی ہو اور قوت خاص نہ ہو، آسان نہ ہو تو قدیمی ہے سارے بے بنیاد. رائے بے قوت ہما مکر و خطو، اگر عقل، ہوش مندی، تدبیر یہ ہے، قوت ساتھ نہیں ہے تو پھر فریب کارانہ یہ چیز ہوگی اور یا بھی یہ چیز محض توہم پرستانہ ہو جائے گی. کیا کہا اس نے مکر اور خوشوں کہتے؟ مکر ہے یہ جو آپ کے ہاں کا یہ سیاست آپ کی جو ایسی ہے جس کے اندر ابھی قوت حاصل نہیں ہوتی، قوت حاصل کرنے کے لیے جو کچھ کرتے ہیں یہ سارا کچھ، وہ سارے کا سارا فریب کارانہ انداز ہوتا ہے. اور اگر وہ مذہب کی دنیا ہے تو ساری تباہم پرستانہ چیز ہوتی ہے. خصوص رائے بے قوت ہما مکر و خصوص، اور قوت بے رائے جہلس کو جنون، قوت حاصل ہو اور اس کے ساتھ پھر یہ رائے حاصل نہ ہو، سمجھ نہ ہو، بصیرت نہ ہو تو کیا ہوتا ہے؟ اندھے سے آنکھ میں لٹ ہوتی. قوت بے رائے جہلس، یا تو وہ بالکل جہالت کی چیز ہوتی، جنون پاگل پن ہوتا ہے. قوت اور اس کے ساتھ ریزن مان کے رائے کی بات جو کہتے ہیں، اگر اس کے ساتھ ریزن اور ریشنل نہیں ہے تو پھر جہل و جنون. اسی لیے قرآن نے کہا کہ اول العیدی والابصار. اب بات سننے کیا کہا اس نے، داؤد کو مملکت عظیم دی، قوت دی، بصیرت دی، حکمت دی، اور اس کے ساتھ اتنی بڑی مملکت کے اندر وہ قبائلی زندگی تھی، بڑے بڑے قبیلے ہوتے تھے جن کے اوپر یہ ایک مملکت کا سربراہ ہوتا تھا، قبائل کے سردار ہوتے تھے. عربی زبان میں جبال کہتے ہیں بڑے بڑے سرداروں کو، پہاڑوں کی طرح محکم جو ہوں. مصیبت یہ ہے کہ جہاں عربی زبان سے بھی یہ لوگ نگاہ نہیں رکھتے ہیں، لٹرل میننگ لیتے ہیں. جبال کہا ہے تو پہاڑی معنی ہے، مجازی معنی جو اس کے ہوتے ہیں سمبولیکل، وہ عربی زبان کے اندر یہ عام یہ استعمال ہوتے ہیں. یہ الفاظ سرداروں کو کہتے ہیں اپنے مقام کے اوپر جم کے کھڑے ہوئے. آگے رہا یہ طے جس کو پرندے کہتے ہیں، تاریخ بتا رہی ہے کہ حضرت سلیمان کی عہد میں زیادہ نمایاں طور پہ سامنے، وہ ایک قبیلہ تھا جو گھوڑے پالتے تھے اور وہ اتنے تیزی سے بھاگنے والے گھوڑوں کے رسالے ہوتے تھے اس زمانے میں فوج میں. ہمارے یہاں بھی کل تک ابھی رسالے ہوتے تھے، انگریز کی فوج میں بھی دکان دار کے رسالے ہوتے تھے، فوج کے گھوڑے ہوتے تھے. اور اس زمانے میں تو ابھی یہ تیز رفتار گاڑیاں یہ تو چلی نہیں تھی، گھوڑے ہی ہوتے تھے جنگ کے لیے. کیا تو وہ قبیلہ تھا، وہ تیز رفتار گھوڑوں کے لیے پیر کا لفظ آتا ہے جسے ہم پرندہ کہتے ہیں، اڑ کے جانے والے گھوڑے، وہ گھوڑے پالتے تھے، وہ گھوڑے سپلائی کرتے تھے، گھوڑوں کو تربیت دیتے تھے. مملکت میں اس قبیلے کے لوگ کیونکہ اسپیشلسٹ ہوتے تھے اس کام کے لیے، جو رسالے ہوتے تھے ان کی فوجوں میں، داؤد، حضرت داؤد اور حضرت سلیمان کی فوجوں کے، ان کے نگران، ان کے تربیت دینے والے، ان کے اکثر قبیلہ طیر کے لوگ ہوتے تھے. تاریخ بتا رہی ہے کہ یہ قبیلہ طیر تھا، انہوں نے اس نسبت سے اپنے نام کے ساتھ یہ لگا رکھا ہوگا. کہا کہ اتنی بڑی مملکت کا مالک تھا جباب، بڑے بڑے سردار، قبیلہ طیر کے بڑے بڑے اسپیشلسٹ گھوڑوں کے رسالوں والے حوضے بھی، وہ اس کے ساتھ ہماری عطایت کیا کرتے تھے، پرفیکٹ نہیں رہے تھے وہ. آگے چل کے آئے گا کہ حضرت سلیمان علیہ السلام کے بعد جب سلطنت کمزور ہوئی تو یہی لوگ کس میں سرکش ہو گئے تھے، وہ ہماری عطایت کیا کرتے تھے. اب اس زمانے کی مملکت آئی، آج تو ہمارے یہاں آرڈیننس فیکٹریاں ہیں، اس زمانے میں بھی تو ان کو اسلحے کی ضرورت تھی، تلواروں کی. مملکت کی بات ہو رہی ہے عزیزان ایمان، ایک فرد داؤد کی بات نہیں ہو رہی ہے علیہ السلام. مملکت کے لیے اسلحہ کی ضرورت تھی، اسلحہ کے لیے تو لفظی حدید آتا ہے، दोहा जिसे कहते हैं, असला होता ही लोहे का था, तो दोहे का असला बनाते थे और सबसे बड़ी चीज जो बनाते थे ममलकत के लिए, लश्कर के लिए, फौज के लिए असला, उसमें जड़ बख्तर जो थी उसको बड़ी अहमियत हासिल थी और वो ऐसी बनाते बनवाते थे अकबर से स्तर में, ठीक ठिकाने पे कड़ियां उनकी मिली हुई होती थी, इस किस्म का वो असला बनाते थे। अब ये समझ में आई बात आपसे कि ये पहाड़ और परिंदे गाते थे, हाथों में लोहा मोम बन जाता था, वो यूं बनता था, असला साजी थी, लेकिन ये सब कुछ जो है वो तो फिरौन भी करता था, हिलासू भी करता था, यहाँ क्या फर्क। कहा था कि इसके साथ वालू सालेहन, वाह वाह, कहा था कि इतनी बड़ी कुवत, इतने बड़े हथियार, इतने बड़े असला, ये सब कुछ ममलकत के जरूरी है, लेकिन वालू सालेहन, इनसे काम ये लो कि इंसानियत की सलाहियतें बेदार हो, इंसानियत तो कुचलने का काम ना इनसे ले। ये है एक नबी के असला खाने में, रसूल के असला खाने में, और एक संगीत के असला हबीब उसके पास भी होता है, हबीब इनके पास भी, वामलु सालेह। और इसके ऊपर बात वही आ गई जो पहले मैंने कही, ईमान इस चीज से वे इन्नी दिमाग का मधु न बसीर, इतनी अजीम ममलकत के सरबराह और शहंशाह, समझ रखो कि जो कुछ तुम करते हो हमारी निगाह है उसके ऊपर। ये है जिस पर अम्बिया या जमात मोमिनीन की ममलकत का, और बेराह होने वाले कौन बेराह रहो, जिनको वो आखरत का ईमान नहीं है, दिमाग का मजून और बसीर नहीं जिनके सामने, इन दोनों में ये फर्क होता है। अगर ये निगाह में हो कि जो कुछ मैं कर रहा हूँ कोई देखने वाला है, पूछने वाला है, मेरे ऊपर एक और पावर है, दुनिया की सियासत में सवरेंटी है ना सबसे बड़ी चीज, सवरेंटी के माने ये है कि जो अकाउंटेबल टू नन, इसका तर्जमा किया जाता है, वो किसी के सामने जवाब दे नहीं होती। कोई भी ममलकत का आईन आप रखिए, किसी किस्म का आईन हो, आखिर में एक अथॉरिटी वो होती है जिसके ऊपर कोई ऐसी अथॉरिटी नहीं होती जिसके सामने वो जवाब दे हो। ये जो हुकूमत खुदाबंदी जिसे हम कहते हैं, यही की रूह से, कुरान की रूह से जो निजाम कायम होता है, ममलकत कायम होती है, उसमें ये सवरेनिटी वाली अथॉरिटी कोई भी नहीं होती। जो सबसे बाला तर अथॉरिटी इसमें होती है उसके मुतल्लिक कहा, इन्नी बिमा तअमलूना बसीर, तुम्हारे ऊपर हर अथॉरिटी, ये है अजीवाने मन फर्क, जिसे आप कहते हैं कि साहब ये निजाम इस्लामी क्या होता है, निजाम मुस्तफा क्या होता है। बताइए सारा कुछ जो वो मैंने कहा हुआ ना, पानी गिरफ्ते में कह जगे, उसमें से क्या ढूंढ रहे हैं कि इस निजाम के अंदर सॉवरेनिटी जो है वो किस तरह से कायम होगी। वो कहता है ये तसव्वुरी बातल है, इसमें तो सॉवरेन पावर कोई होती नहीं इस ममलकत के अंदर, जितनी बड़ी जो भी बड़ा सरबराह है ममलकत हो, प्रेसिडेंट हो, वजीर आजम हो, कोई आप कैबिनेट बना लीजिए, कुछ भी बनाइए, वो सॉवरेन नहीं हो सकती, इसलिए कि इन्नी बिना था मदीना बसीर, हम उसके ऊपर निगरान होते हैं। सॉवरेनिटी की नाम की बात, अल्फाज तो इन्होंने भी रखे थे अपने आईन के वो तनहीद में, प्रियंडल में, लेकिन क्या रखा था, कहा था कि एंटायर यूनिवर्स जो है ना बाहर की, उसमें सॉवरेनिटी है खुदा की, हमारे आपके ऊपर नहीं, इंसानों पे नहीं, मामला तय कर रहे थे इंसानों की ममलकत का, और ये उसके अंदर रखा था। अब देखिए ना किस तरह से मजहब का जो, गांधी जी भी खुश रहे, राजी रहे सरकार भी, मजहब भी राजी हो गया, देखिए जी हमने लिख दिया उसके अंदर कि इकतदार आला जो है वो खुदा का होगा, कहाँ होगा, पार्टी का होगा आदमी, और यहाँ यहाँ पार्लियामेंट को होगा, प्रेसिडेंट को होगा, अमेरिकन सिस्टम का होगा, और ये चीजें कर रहे हैं। बहरहाल बात दूसरी तरफ, ये बात है हजरत दाऊद के अजीजा रहमान सामने आ गई है, फिर शायद मौका न रहे, तो बड़ी जरूरी है जो मैं حضرت داؤد علیہ السلام کے متعلق اور آگے جا کے آئیں گے حضرت سلیمان علیہ السلام کے، ان کے متعلق اس قسم کے قصے آئے ہوئے ہیں کہ حیا کی نگاہیں زمین میں گھٹ جاتی ہیں. یہ یہودیوں کی کتابیں جو ہیں تورات، یہ یہودی ان کو اپنا نبی مانتے ہیں اور ان انبیاء کے کریکٹر کے متعلق، ان کے ذاتی پرسنل کریکٹر کے متعلق اس قسم کے شرمناک اور حیا شور قصے اس کے اندر ہیں، آپ پڑھ نہیں سکتے ان میں. ٹھیک ہے، ان کے ہاں ہو قرآن تو اس لیے ان کو مسترد کرتا، پھٹک کر رکھ دیتا کہ یہ محرف ہے، یہ خدا کا کلام نہیں ہوتا. لیکن وہی ان کے قصے جو ہیں وہ ہماری کتب احادیث کے اندر درج راہ پا گئے ہیں، انہوں نے درج کر دیے اس کے اندر. اب یہ تورات کا قصہ نہ رہا، اب آپ کے یہاں کا قالا رسول اللہ معاذ اللہ آ گیا کہ حضور نے فرمایا، وہاں فرمایا ہے تو تفسیر میں آیا حضرت داؤد علیہ السلام کے متعلق. آگے ایک سورت ہے سورہ سعد، 38ویں سورت ہے. تورات میں یہ حضرت داؤد علیہ السلام کے متعلق اپنی بیٹی اور بہنوں کے سمجھ میں نہیں آتی وہ تو بھر جا کے مجھے بتانا پڑے گا، وہ تحریر میں وہ مجھے بیان کرنی ہوگی. اس میں یہ قصہ ہے کہ ایک روز شام کے وقت داؤد اپنے محل کی چھت پر ٹہل رہا تھا کہ اس کی نظر ایک حمل کی سلا دے دی. اس کے بعد داؤد نے اس کے شوہر کو یوں آپ کے پاس بھیج دیا، یہ کمانڈر تھا ایک فوج کا اپنا، اور اس کو لکھا کہ اسے جنگ میں کسی ایسی جگہ پر معمور کر دے جہاں سخت مارکا ہو، اور پھر اس کو اکیلا چھوڑ کر الگ ہو جا تاکہ وہ مارا جائے. چنانچہ یوں آپ نے ایسا ہی کیا اور وہ لڑائی میں مارا گیا. اس طرح اوریا کو ٹھکانے لگانے کے بعد داؤد نے اس عورت سے نکاح کر لیا اور اس کے پیٹ سے سلیمان، دونوں کو نبی مانتے ہیں، حضرت داؤد بھی اور یہ پیدا ہونے والا بیٹا معاذ اللہ. میں نے کہا تھا نا کہ ہزار بار معذرت اور معاذ اللہ کے ساتھ کہیں گے، یہ تورات میں ہے. آگے ذرا سر، خدا کو داؤد کا یہ تھے ناگوار ہوا اور اس نے ناتن نبی کو داؤد کے پاس بھیجا. ناتن نے اس سے کہا کہ ایک شہر میں دو شخص تھے، ایک مالدار تھا دوسرا فقیر. مالدار شخص کے پاس بہت سی بکریاں اور گائیں تھیں، فقیر کے پاس صرف ایک چھوٹی سی جنبی تھی جس کو وہ بڑی محبت سے پالتا تھا. ایک مرتبہ مالدار شخص کے پاس کچھ مہمان آئے، اس نے نہ چاہا کہ اپنی بکریوں اور گائیوں میں سے کسی کو کاٹے، فقیر کی جنبی لے لی اور اس سے ضیافت کا سامان کیا. اس نے ناتن نبی نے آ کے داؤد سے یہ قصہ بیان کیا. یہ قصہ سن کر داؤد بہت غضبناک ہوا اور کہا کہ ایسا شخص ضرور مارا جائے گا، اور اس فقیر کو ایک کے بدلے چار گنڈیاں دلوائی جائیں گی. ناتن نے کہا کہ وہ شخص تو تو ہی ہے، اور اسے سوریا ہتی کا واقعہ یاد رہا. میں نے عرض کیا ہے کہ یہ چیز سوراج آپ کے ہاں یہ روایات میں آ گئی، آپ کی کتب تفاسیر میں یہ آ گئی. اب ہمارے دور میں یہ مرحوم، مرحوم کہتے ہیں سید ابو العلا مادودی مرحوم، ہمارے دور کے بہت بڑے مفسر مشہور ہوئے، مجدد مشہور ہوئے، انہیں خدا کا شاہکار بھی کہا گیا. انہیں یہ تفسیر میں جب یہ آیات آئیں، یہ سورہ سعد آئی، اس میں یہ قصہ آیا سامنے تفسیر، انہوں نے کہا کہ اس قصے میں حضرت داؤد علیہ السلام کے اخلاق کی ایسی تصویر کھینچی گئی ہے جو ایک نبی تو درکنار، ایک معمولی بادشاہ کے لیے بھی انتہائی شرمناک ہے. کوئی شبہ نہیں. اب دیکھیے کہ وہ صفائی کیسے تیز ہو رہی ہے. اصل قصہ کہتے ہیں کیا تھا، کسی نے ان سے نہیں پوچھا کہ آپ کو کیسے معلوم، اصل قصہ کیا تھا. کہنے لگے یہ جو ہے یہ تو ایک نبی کی طرف ہے، تو درکنار ایک معمولی بادشاہ کے لیے بھی انتہائی شرمناک ہے کہ کسی کی دوسرے کی بیوی کو دیکھ کے اس سے عقل کرنا چاہے. واقعی مودودی مرحوم کی تفسیر تقریب القرآن کی چوتھی جلد میں اس واقعہ کے متعلق لکھا یہ ہے. یہ لکھنے کے بعد جو میں نے ابھی عرض کیا, اصل واقعہ جو قرآن مجید کے بیان سے صاف سمجھ میں آتا ہے وہ یہ ہے. اصل واقعہ قرآن سے سمجھ میں صاف سمجھ میں آتا ہے خدا کے ایک نبی کی بریت ہو رہی ہے. سنیے اصل واقعہ قرآن کی بیان کی روشنی میں صاف سمجھ آتا ہے وہ یہ کہ حضرت داؤد علیہ السلام نے پوریا یا جو کچھ بھی شخص کا نام ہو اس سے, تو جو اس کی بیوی پہ آ چکی ہے, تو اس سے محض یہ خواہش ظاہر کی تھی کہ وہ اپنی بیوی کو طلاق دے تاکہ میں اسے نکاح کروں. وہ بات کے ساتھ اس نے اس کے خاموں کو بھیج دیا باقی توبہ توبہ معاذ اللہ توبہ میری. ایک نبی تو درکنار, ایک معمولی بادشاہ کے لیے بھی انتہائی شرمناک ہے. یہ نہیں تھی اصل بات جو قرآن کے بیان سے واضح ہوتی ہے اور صاف ہے, وہ یہ تھا کہ انہوں نے جو بیوی کے دوست بیوی کو دیکھا تو اس کے بعد اس کو بلایا اور اس سے یہ کہا کہ تم اپنی بیوی کو طلاق دو تاکہ میں اسے نکاح کر سکوں. ہوگی نا بھائی کہا وہ بات معاذ اللہ معاذ اللہ. کہنے لگا دیکھو نا یہ پروپیگنڈا کرنے والے جڑے آئے ہیں دعائی پائی ہوئی ہے یہ انہوں نے اسے جتیاں پہ انہوں نے جتیاں پہ کس قدر جھوٹ ہے جتیاں ہے سن این تو بجوانے سن. میرے یہ بات ایک نبی کے کیا نہیں تھا وہ اس طرح میرے بات نہیں تھی. اسے بلایا اور اسے کہا کہ اپنی بیوی کو طلاق دے دے آگے سنیے. اور چونکہ یہ خواہش ایک عام آدمی کی طرف سے نہیں بلکہ ایک جلیل القدر سرما روا اور ایک زبردست دینی عظمت رکھنے والی شخصیت کی طرف سے رعایا کے ایک فرد کے سامنے ظاہر کی گئی تھی, اس لیے وہ شخص کسی ظاہری جبر کے بغیر بھی اپنے آپ کو اسے قبول کرنے پر مجبور پا رہا. کیا ہے حکومت خداوند خدا کا رسول سربراہ, اس کے اندر کیفیت یہ ہے کہ اس کا رعایا کا ایک فرد اپنے آپ کو مجبور پا رہا ہے اپنی بیوی کو طلاق دینے کے لیے تاکہ وہ اس کو دے دے وہ فرض دے. مجبور پا رہا ہے عزیزان ہم خدا کی مملکت میں بھی اس کی حکومت میں بھی اگر یہ کیفیت ہو کہ ایک شخص مجبور پا رہا ہو سربراہ مملکت کی حاج کو پورا کرنے کے لیے کہ اپنی بیوی کو طلاق دے کے اس کو دے دے. کیا حکومت ہے خدا بندی ہے تو خدا کی حکومت وہی کے مطابق نبی اس کا سربراہ اور اس میں بھی یہ کیفیت ہو کہ آیا کہ ایک فرد مجبور پا رہا کہتا بلا ظاہرہ جبر کے ظاہری جبر کی ضرورت مجبور پا رہا تھا. یہ تھا وہ نظام جو یہاں قائم کرنے کے لیے یہ ساری کوششیں ہو رہی تھی. فرد مجبور پا رہا تھا کہ وہ طلاق اس موقع پر کاری بھی کیتا تھے تیلی بھی کیتا تھے رخا لکھا تھا اس موقع پر قبل اس کے کہ وہ حضرت داؤد کی فرمائش کی تکمیل کرتا قوم کے دو نیک آدمی اچانک حضرت داؤد کے پاس پہنچ گئے. دو نیک آدمی ان کے پاس اور انہوں نے ایک فرضی مقدمے کی صورت میں یہ معاملہ ان کے سامنے پیش کر دیا. یعنی یہ ضرورت نہیں ہوئی ان کو بھی آگے کہنے کی کہ تم نے یہ جو کچھ کہہ رہے ہو کس قدر غلط ہے کس قدر زیادتی ہے. دو نیک آدمی آئے یعنی جس کے پاس آئے یہ تو نیک نہیں تھا نا. دو نیک آدمی آئے آگے بھی ان کو یہ ضرورت نہیں ہوئی کہ براہ راست صاف بات کہہ دے کہ آپ کیا کر رہے ہیں. یہ بات ایک فرضی مقدمہ نیک فرضی مقدمہ مجدد اس دور دو نیک آدمی آ کے فرضی مقدمے کی صورت میں یہ معاملہ ان کے سامنے پیش کر دیا. حضرت داؤد ابتدا میں تو یہ سمجھے کہ یہ واقعی کوئی مقدمہ ہے. کیا بات ہے انہوں نے اسے سن کر اپنا فیصلہ سنا دیا لیکن زبان سے فیصلہ کے الفاظ نکلتے ہی ان کے ضمیر میں تنبیہ کی کہ یہ تمثیل پوری طرح ان کے اور اس شخص کے معاملے پر چسپاں ہوتی ہے. زبان سے فیصلے کے بعد یہ ذہن میں آیا پہلے نہیں ذہن میں آیا یہ تو بڑا ظلم ہو رہا ہے فوراً یہ بات کی اور جس کھیل کو وہ ظلم قرار دے رہے ہیں اس کا صدور خود ان سے اس شخص کے معاملے میں ہو رہا ہے. یہ احساس دل میں پیدا ہوتے ہی وہ سجدے میں گر گئے اور توبہ کی اور اپنے کھیل سے رجوع فرما دیا. بریت ہو گئی نا حضرت داؤد علیہ السلام کس قدر وہ قیامت میں ان کے ساتھ احسان مند ہوں گے ان کے کہ اللہ تیرا پڑا کرے گا. ورنہ میں تو جو دنیا تو جہاں تو گیا آیا, آپ نے میری بریت وہاں کر دی کہ اصل واقعہ, اور بریت کر دی کہتے ہیں قرآن سے جو اصل واقعہ خاص طور پر سمجھ میں آتا کہ وہ یہ چیز تو ان کے دل وہ مجبور ہو رہا تھا طلاق دینے کو, قبل اس کے کہ وہ یہ کر گزرتا دو نیک بندے ان کے پاس آئے, فرضی مقدمہ ایک ان کے سامنے پیش کیا, انہوں نے فیصلہ سنا دیا کہ واقعی بڑی زیادتی ہے. فیصلہ سناتے ہی ضمیر میں تنبیہ کی, ضمیر میں خدا کا کوئی حکم, خدا کی کوئی ذہی اس کی روح سے نہیں ہے بات, تنبیہ کی پہلے نہیں کی تنبیہ, اس نے تنبیہ کی اس سے تو بڑا ظلم ہو رہا ہے, اور پھر ذہن میں آیا کہ یہ تو وہی بات ہے اس شخص کے ساتھ جو میرا معاملہ ہو رہا ہے, بڑا ظلم کر رہا ہے, اس دن میں گر گئے, توبہ کی, معافی مانگ خدا کے ہاتھ, اپنے فعل سے رجوع فرما لیا. غور فرمایا آپ نے کہ کس طرح سے تورات کے نقصانوں کی اصلاح ہو رہی ہے, قرآن سے کیا بات ہی صاف ثابت ہو رہی ہے. مکتے کا بند تو ابھی آتا ہے, یہ لکھنے کے بعد ان کے ذہن میں یہ بات کہ اس سے تو یہ کھٹک پیدا ہوتی ہے کہ خدا کے رسول ان سے بھی یہ کچھ ہو جایا کرتا, تو وہاں تو حضرت داؤد علیہ السلام کی بریت تھی, یہاں اس خیال کی اب بریت ہے, اس کے لیے کچھ جواز جسٹیفیکیٹ کی ریزن کو پیش کرنا چاہا, ان سے بھی اس قسم کی لذتیں, اس قسم کی بات, اور یہ تو چھوٹی بات نہیں, وہ کہتے ہیں نا کہ ایک نبی تو کجا ہے, ایک عام آدمی کے لیے بھی یہ چیز جو ہے وہ بڑی شرمناک, نبی کے متعلق یہ کہا, اب اس کے بعد جتی کہا. بعض لوگ اعتراض کرتے ہیں کہ اس قسم کی لذتوں کا انتصاب قسمت انبیاء کے خلاف بنی, ہمارے ہاں یہ چیز ایمان میں داخل ہے, انبیاء کرام معصوم ہوتی ہیں, یعنی ان سے گناہ یا معصیت خدا کی نہیں ہوتی, قسمت انبیاء ایمان میں داخل ہوتی ہے. کہتے ہیں بعض لوگ یہ خیال کرتے ہیں کہ اس قسم کی لذتوں کا انتصاب قسمت انبیاء کے خلاف معلوم ہوتا ہے, جواب سنیے سر, لیکن ان حضرات نے شاید اس پر غور نہیں کیا, سنیے کس پر غور نہیں کیا, کہ قسمت دراصل انبیاء کے لوازم ذات سے نہیں ہے, اپنی ذات سے یہ بات ان کے نہیں ہوتی کہ وہ گناہوں سے بچتے ہیں, کیا ہوتا ہے, بلکہ اللہ تعالیٰ نے ان کو منصب نبوت کی ذمہ داریاں صحیح طور پر ادا کرنے کے لیے مصلحتاً عطاؤں اور لغزشوں سے معمول فرما دی, محفوظ فرما دیا, مصلحتاً خدا نے ان کو محفوظ فرما دیا گیا, اپنے طور سے وہ باخلاق صاحب کردار نہیں, خدا نے نبی بنایا اور اس کے بعد یہ آیا کہ یہ میرا بنایا ہوا نبی میرے نام پہ یہ کچھ کرے گا, اگر اس سے یہ کچھ ہونا شروع ہو گیا تو وہ تو ہماری بدنامی ہوگی, مصلحتاً خطاؤں اور غلطوں سے محفوظ فرما دیا, ورنہ اگر اللہ تعالیٰ کی حفاظت تھوڑی دیر کے لیے بھی ان سے منفق ہو جائے, الگ ہو جائے, تو جس طرح عام انسانوں سے بھول چوک اور غلطی ہوتی ہے اسی طرح انبیاء سے بھی ہو سکتی ہے. عزیزان ایمان, انبیاء کی سیرت اور اخلاق کا مثال قرآن کریم نے قیامت تک کے لیے اسوہ قرار دیا, اس اخلاق و کردار کے متعلق کہا یہ جا رہا ہے کہ ذاتی طور پہ وہ یہ ایسے نہیں ہوتے کہ ان گناہوں سے, ان جرموں سے, معصیت سے وہ بچتے, اللہ تعالیٰ ان کو محفوظ رکھتا تھا, یعنی وہ نیک ہونے پر مجبور تھے خدا کی طرف سے, ورنہ اگر خدا کی حفاظت تھوڑے سے وقت سے بھی ان سے الگ ہو جائے نا, وہی کرے جو باقی لوگ کرتے ہیں, اس کا سیدھے سلسلے تو انبیاء کے اوپر کوئی فرق نہیں پڑتا, تو خود ذاتی طور پہ وہ گناہوں سے نہیں بچا کرتے تھے, خدا ان کو جبرن بچا لیا کرتا تھا. عزیزان ایمان, یہ جبر کی نیکی, کہتے ہیں ذرا سا بھی خدا کی وہ حفاظت ان سے الگ ہوتی تو جو کچھ ذاتی طور کرتے ہیں وہی کچھ وہ کرتے, شیخ صاحب وہی کرتے ہیں جو سب کرتے ہیں, یہ الگ بات ہے, ہم ان کا ادب کرتے ہیں. انبیاء کرام کے متعلق ان کی جو بلندی سیرت ہے اس کے لیے کہہ رہے ہیں اپنی ان کی ذاتی نہیں ہوتی تھی, حوالات میں دیا ہوا وہ چور چوری نہیں کر سکتا نا, معذرہ یہ پیش ہو رہی ہے انبیاء کی پیش, آگے پھر کے ساتھ یہ اس قسم کی بات تو ہو گئی, یہ کیسے کہتا. اور ایک لطیف نقطہ یہ ہے, لطیف نقطہ ये है, एक लतीफ नुक्ता ये है कि अल्लाह ने बिल इरादा हर नबी से किसी न किसी वक्त अपनी हिफाजत उठाकर एक दो लफ्ज से सरजद होने दी, बिल इरादा मसले हतन तो वो किया, और बिल इरादा ये किया कि अपनी वो हिफाजत जरा सी रख दी और वो गिरे, एक दो लफ्ज से सरजद होने दी, क्यों ऐसा बड़ी मसले, ताकि लोग अंबिया को खुदा ना समझ लें और जान लें कि ये बचेगा खुदा नहीं है। क्या बात है साहब, बगला तगन में उस्तादान के हाथ होने चाहिए ये साबित करने के लिए, कभी कभी वो करा रहे। अब देखिए अंबिया कराम की मुश्किल कि वो इरादा तो उनको खुदा उनसे लगने से करा देता था, दुनिया देखती थी कि उनसे लगने से, उनके पास इसका सबूत क्या था कि नहीं था, मैंने जो लगने से नहीं की वो तो उसने कराई हुई, सबूत तो था ही नहीं, लोग इनकी लगने समझते थे, किस कदर मजबूर है इस बेचारे के लिए कि लगनेश अपनी तरफ से नहीं हुई, लगनेश उसने कराई, जिसने कराई है वो ऊपर बैठा है सामने आता नहीं है, ये मुसीबत में फंसे हुए लोगों के सामने क्या जवाब दे, ये साबित ही नहीं कर सकते कि मैं गुनाहगार नहीं हूँ, गुनाह गढ़ के ना बूझ आज फसाए मन हाफिज, ये तो शायरी है ना कि ठीक है हमारी तरफ से, तो दर अतरी के अदब बाश गो गुनाह मनस, अदब का तरीका यही है कि ये ना कहो खुदा की तरफ से किया, कहो ठीक है मैंने नहीं है मालूम मैंने जो क्या किया है उन्हें भी ना कहो, तू दर तरीके अदब को गो गुनाह मनस, ये दिल इरादा खुदा नबियों से ये कराता, और फिर वो जब एहसास होता था वो कराता था, ये सजदे में गिर जाते थे, तौबा करते थे, रोते थे, वो कहते थे जब आप किया यानी आप ही उन्होंने तो कराया है क्या, कहा कि जब आप किया तुम मेरे अजीजान मन, ये आप देखिए आपके इस दौर की सबसे आखिरी तस्वीर कितना बड़ी अजीम जिस शख्सियत को बना, ये उसकी तस्वीर आ रही, बहरहाल उनका मामला उनके खुदा के साथ, मैं इतना जरूर अर्ज कर दूंगा कि कम अज कम हमारे यहाँ की नई नौजवान तालीम याफ्ता नस्ल को इस्लाम से बर्दश्ता ही नहीं मुतनफर करने में जितना काम ये सब कर दिया है ना किसी और ने नहीं किया, ये तफसीर आप पेश कीजिए इनके सामने, सोचिए कि खुदा के मुतल्लिक क्या तसव्वुर होगा, खुदा के अंबिया के मुतल्लिक क्या तसव्वुर होगा, पहले जो कुछ आता था हम कहते थे कि ये तौरात के अफसाने हमारे यहाँ दाखिल हो गए, वो ये कह रहे हैं कि कुरान मजीद से साफ तौर पर जो बात समझ में आती है वो ये, और इसकी तवजीह ये पेश की जा रही है कि ये अंबिया खुद नहीं गुनाहों से मुस्तनद रहते थे, तो खुदा इनको बस हिफाजत में रखता था, कहते थे जरा उनकी हिफाजत, कहते हैं जरा हिफाजत जरा इधर हुई तो जो आम आदमी करते हैं वही तो ये करते थे, और फिर खुदा फिर इरादा इनसे करा देता था, खुदा करा देता था, आम लोग तो जरा दगदश हो तो कम अज कम इतना तो कह देते थे कि साहब शैतान ने ये कुछ करा दिया, ठीक ये बेचारे नबी ये भी नहीं कह सकते, खुदा बिल इरादा ये करा देता था, और फिर इनके इस जिंदगी इनकी सीरत को इनके किरदार को क़यामत तक के इंसानों के लिए खुदा उस वक्त हसना भी करार देता था, ये अजीजान मन ये है जो तस्वीर आपकी आपके सामने आ रही है, खर्चा लगने से ये चीजें ढूंढ नहीं जाती, ठीक है काफर से इससे भी ज्यादा कुछ कह लो अजीजा ने मन, लेकिन जिन तारीरों से खुदा पर अंबिया कराम पर उसकी वही पर उसके रसूलों पर इस किस्म का दाग पड़ता हो, कम अज कम मेरी गैरत तो इसकी इजाजत नहीं देती थी कि मैं उसको बर्दाश्त करूं, ठीक है किसी और को मसलत हो या ना हो, मैं 30 साल से इनके खिलाफ जहाद करता रहा, खुदा के लिए कौम को नौजवान तालीम याफ्ता तबका को इस्लाम से मुतनफर ना करो, इनके तर्जमे सारी दुनिया में छाया हो रहे हैं, अंग्रेजी में तर्जमे छाया हो, क्या कहेगी दुनिया आपके इस्लाम और आपके कुरान और आपके खुदा और आपके, मेरा ख्याल है कि आप इंतजार में होंगे कि वो आयतें कौन सी हैं और कहा क्या गया है उसके अंदर, जिससे ये किस्सा उरिया नबी की बीवी जहाँ से कहा कुरान से साफ, जो तो यही था जो तो कुरान के बयान से साफ पता चले उसमें तो साफ होना चाहिए ना लिखा हुआ, तो आपके जहनों में होगा आप इंतजार कर रहे होंगे कि वो आयतें तो आए सामने, यहूदियों की सरमाया परस्ती जो है یہ تو دنیا میں ضرب المثل ہے, بڑی سرمایہ دار, انتہا تک سرمایہ داری پہنچ. سرمایہ داری کی بنیاد کس پہ ہوتی ہے؟ بڑا سرمایہ چھوٹے سرمایہ کو, اب یہ بنیاد. مایا کو مایا ملے کر کر لمبے ہاتھ, تلسی داس غریب کی کوئی نہ پوچھے بات. بڑا سرمایہ چھوٹے سرمایہ کو کھینچتا ہے. وہ گاؤں کا تھا نا ایک, اس نے سن رکھا تھا کہ روپیہ روپے کو کھینچتا ہے. نے کہا کہ دن رات محنت کرنے کے بعد بھی کچھ نہیں بنتا, ایک روپیہ کسی طرح سے. شہر میں اس نے دیکھا کہ شراب کی دکان کے اوپر ڈھیر لگا ہوا ہوتا ہے روپئے کا. اس نے کہا بس ٹھیک ہے طریقہ, روپیہ روپئے کو کھینچتا ہے. وہ گیا وہاں دکان کے سامنے سے کھڑا ہو کے اپنا روپیہ لیا, کھنڈ سے اس کے ڈھیر میں ڈال دیا. وہ ذرا بھی دنیا تھا دیکھتا رہا. اب یہ اس کے بعد انتظار میں ہے کہ میرا روپیہ روپیہ کھینچ کے لائے, کیونکہ روپیہ روپیہ کو کھینچتا ہے نا. ادھر سے کھڑا رہا تو اس نے پوچھا کہ میاں صاحب آپ کیسے کھڑے ہیں اس انتظار میں؟ کہنے لگا جی میں نے سنا یہ تھا کہ روپیہ روپیہ کو کھینچا, اب انتظار میں ہوں کہ وہ کھینچ کے لائے. کچھ نظر آتا ہے کہ غلط ہی تھا جو میں نے سنا تھا. کہنے لگا نہیں نہیں میاں صاحب غلط نہیں تھا, وہ بالکل سچی بات ہے. روپیہ روپئے کو کھینچتا ہے, پھر نے آپ کے روپئے کو کھینچ لیا, جائیے گھر آپ کھینچتا ہے روپیہ روپئے کو. بڑا روپیہ چھوٹے کو کھینچتا ہے. یہ اصل ہے سرمایہ ترقی کی. انتہا تک پہنچ چکا تھا یہ نظام ربا کا اس دور میں. حضرت داؤد علیہ السلام کے ذمہ یہ بھی تھا, اس لیے کہ قرآن میں اب آ گئی جی 38ویں سورت, سورہ سعد. پہلے اس کی 26ویں آیت کیجیے. یا داؤد انا جعلنا کا خلیفہ فی الارض فاحکم بین الناس بالحق ولا تتبع الہوا. داؤد تمہیں یہ مملکت دی ہے, تمہیں سربراہ بنایا ہے, صاحب اقتدار بنایا ہے, تو اس لیے کہ حق کے ساتھ لوگوں سے فیصلے کرو اور کسی کی مفاد پرستی کی کوئی رعایت نہ کرو. بہت بڑی چیز, اس لیے یہ مملکت ملتی تھی. اب یہ جو مقدمے تھے یہ ربا کے دین دین کے چھوٹے سرمایہ کو کھا گیا بڑا. کہا یہ ہے کہ ایک دن ان کے پاس ایک مقدمہ آیا. اس مقدمے میں مستغیث نے یہ کہا کہ انا حاضر اخی, یہ سرمایہ پرستی غیر قوموں کے ساتھ نہیں ہوتی عزیزان ایمان, یہ تو پہلے اپنی قوم میں شروع ہوتی. قارون بنی اسرائیل میں سے تھا, فرعون کی قوم میں سے نہیں تھا. فرعون اور حامان تو غیر بنی اسرائیل تھے, قارون بنی اسرائیل میں سے تھا. یہ اس قسم کے سرمایہ دار اپنی قوم کو سب سے پہلے لوٹتے ہیں, اپنوں کا پسند اپنے کا لہو چوستے ہیں. کہا کہ کیا بات, قرآن کہا گیا کہ اس نے آتے ہی یہ کہا کہ نہ آخر غیر نہیں ہے, کوئی بھائی ہے تو کہتا کیا ہے کرتا کیا ہے. کہا لہو تسعون و تسعون نعجتن, اس کے پاس 99 کے قریب بندیاں یا بھیڑے ہیں, بڑا خوشحال ہے, اتنا ریوڑ اس کے پاس اللہ موجود ہے. ولی یا نعجتن وحدت, میں غریب آدمی ہوں, ایک بندی میرے پاس, اسی پہ اپنا گزارا کرتا ہوں. اس کی کیفیت یہ ہے, فقال اقفلنی تھا, یہ کہتا ہے کہ وہ دندی بھی مجھے دے. اور اس کے بعد ہے وہ اجدنی, بڑا آدمی ہے, دوسرے بھی اس کی ہاں میں ہاں ملاتے, جب بھی بات کرتا ہوں تو مجھے دبا لیتے. داؤد علیہ السلام نے سنا, قال لقد ظلمك بے سعد ناجتے کا, انہوں نے کہا کہ بڑا زیادہ, بڑی زیادہ, بڑا ظلم ہے جو اس غریب کی ایک گھر کو بھی اس کے پاس نہیں تو رہنے دیتا ہوں, کم وقت تیرے پاس تو اتنی ظلم ہے کہ اس سے یہ چھین لے. عزیزان ایمان یہاں سے بات ہوگی کہ میں نے یہ جو کہا کہ یہ اس نظام سرمایہ پرستی کی جو دانت تھی, یہ وہ مقدمہ تھا جو ان کے پاس آیا تھا. یہ کہاں سے ثابت ہوا؟ میں کہہ رہا ہوں نا کہ قرآن سے یہ بات صاف ثابت ہوئی. سنیے کیا کہتا ہے, یہ بات کہ یہ کاروباری معاملہ تھا جس کا یہ مقدمہ تھا. قرآن کہتا ہے, حضرت سلیمان نے یہ بات کہی کہ ظلمہ کہ یہ بڑا ظلم ہے یہ جو تو کر رہا ہے. کہا انا کثیرم من الخلطاء لیبغی بعضهم علی بعض, اصل ہوتا یہی ہے. اس نے حضرت داؤد نے کہا میں دیکھ لے رہا ہوں کہ جو بھی مخلوط کاروبار کرتے ہیں, شراکت سے کاروبار کرتے ہیں جو دو, उनकी टेंडेंसी ये होती है कि बड़ा सरमायादार चाहता ये है कि मैं छोटे वाले को खा जाऊं। आयत कुरान की पड़ी हुई है अजीजा ने मान, सियासत से कारोबार करने वाले वही खा जाएगा ना छोटे सरमाए को, कि जो मखलूत कारोबार करने वाला होगा। शराकत से खुलाता जो है जब भी भागो हम अदाबाद, बड़े वाला चाहता है कि दबा लू ही छोटे वाले। इल्लल्लज़ीना आमनु वअमिलुस्सालिहात, ऐसा वही नहीं करते सिर्फ जिनको खुदा की मुसलमान और उनके आमाल सवाले हैं। वकलील मा हुम, लेकिन मुश्किल ये है कि इस माशरे में बहुत थोड़े लोग ऐसे रह गए। अब मेरे जिम्मे ये है कि मैं इस निजाम को बदलूं, बहुत बड़ी चीज जिम्मेदारी की थी। ये था जो उस मुकदमे का फैसला, और ये था जो हजरत दाऊद अलैहिस्सलाम ने कहा कि ये है मेरे जिम्मे जो खुदा ने लगा दिया, और ये बहुत बड़ी चीज। वन्ना दाऊद वन्ना माफ ना हो पाने के ख्याल किए कि ये बड़ा सख्त मुश्किल मरहला है, वो वाकई बड़ा मुश्किल मरहला होता है। यानी ये मैदान जंग में बड़ी बड़ी कौमें तो शिकस्त दे देती हैं इनको, लेकिन यहूदियों को कोई कौम आज तक शिकस्त नहीं दे सकी। सब सरमायादारी आती चीज है, कम वक्त मुश्किल मरहला है, लेकिन अगर खुदा की हिफाजत मेरे साथ रही तो कोई बात मुश्किल नहीं है। इसलिए वो खुदा के कवानीन के सामने झुकता हुआ इस काम के लिए तैयार हो गया था। फकसना लहू सालिक, हमने भी हिफाजत का सामान उसको पहुंचाया। वह इन्ना लहू इंदना लगुल्फा वहुस्ना माब, इस उम्दगी से उसने इसको सर अंजाम दिया कि हमारे मुकर्रबीन में से हो गया गोशा। यह है जो नबी करता है, इसलिए उसे मम्लकत मिलती है। ये था वो मुकदमा जो सामने आया। ये कुरान ने बताया है कि खुलाता करते क्या है, और ये है अजीजा ने मन साथ दिया। उरिया हित्ती की बीवी कहीं देख पाई, उसके शादा हो गए, उसके खामन को बुला के कहा कि इसको तलाक दे दे। एक आदमी ने कहा कि ये क्या कर रहा है, ये इतना बड़ा जुर्म। उसके एहसास पैदा हुआ, खुदा के यहाँ सजदे में गए, तौबा की, उसने माफ कर दिया, और फिर आगे उसकी तौहीद कि खुदा ये कुछ इनसे करा ही दिया करता है कि जिस दिन औरत पे दुबारी नजर आ जाए उसके काम को बुला के ये कुछ कहा करो, हम कराते हैं इसको बिल इरादा तुमसे ये बात। अजीजा ने मन ये है हुआ, खुद जाइए। 38वीं सूरत है ये, और 23 से 25 26 तक ये आयात है। आप फिर तर्जुमा ही देखेंगे उसका क्या इलाज है, लेकिन इसमें इसको जहन में रखिए, इसको जो कुरान ने कहा कि खुलाका जब भी आप उसमें शराकत के मामले करते हैं उनमें से उनकी कोशिश ये होती है कि जो बड़ा फरीक है वो छोटे फरीक से गालिब आ जाए, खा जाए उसको, किसी तरह से दबा जाए इसको। और इसीलिए कहा था दाऊद अलैहिस्सलाम से कि तुम्हें इसलिए खलीफा बनाया है कि हक के साथ फैसले कर, किसी की मफाद परस्ती की तरफ रियायत न कर, इसलिए कि इन्नी बिमा कामलूना बसी, जो कुछ भी तुम करते हो हम देख रहे हैं कि तुम क्या। ये थे अजीजा ने मन हजरत दाऊद अलैहिस्सलाम, उनके बेटे हजरत सुलेमान अलैहिस्सलाम। वाले सुलेमान रीहा गुदुवहा शहर वरवाहुहा शहर, इनकी मम्लकत बहुत बड़ी, और ये दूर दूर तक अपने जहाजों को भेजते। उस जमाने में अभी जहाज जो थे वो सिर्फ छोटी छोटी कश्तियां चप्पुओं से चलाने वाली थी। तारीख बता रही है कि ये बागबानों के जरिए से जो कश्ती रानी थी ये उसी दौर में आई थी, और गालिबन हजरत सुलेमान अलैहिस्सलाम ने अगर इसको खुद इजाद नहीं किया था तो इख्तियार किया था अपनी मम्लकत के अंदर। तो कुरान कहता है कि ये कैफियत थी क्योंकि इसकी मम्लकत दूर तक फैली हुई थी, समुन्द्र के रास्ते से जाना होता था, आम चप्पुओं से कश्तियों में जो फासला एक महीने में तय होता है, ये जो एक टेक्निक इसने अपने यहाँ अख्तियार की बादबानों के जरिए से हवा के रुख के ऊपर चलाने का, महीने भर का सफर एक एक दिन में तय कर जाया करती थी इसकी कश्ती। तफसीरों में हमारे यहाँ देखा हुआ है कि वह बाकी कश्तियों को, बाकी लोगों की कश्तियों को तो लोग आम इंसान चलाया करते थे, इनकी कश्तियों को जिन चलाया करते गरीय करते थे ना। वह अकल ना लहू एन फितर, और यहाँ भी वो चीज तांबे का इस अंदाज से उसने अपनी असला साजी में तांबे का इस्तेमाल किया कि वो तांबा सख्त घाट नहीं बहता हुआ चश्मा बन जाता। किसी आप फैक्ट्री में जाके देखिए तो वो वहां से भट्टी के अंदर से जो लोहा या जो भी धार डालते हैं पिघले हुए चश्मे की तरह बह के चला आ रहा हो, वो ये बताता है कि हाँ भी वही मौजदा आ गया जना। वामिना जिनने नहीं जामलो बहना जब है देश में रब की चल दी जिन काबू किए हुए थे दूसरी जगह ये है कि वो उनको फिर वो जंजीरें पहना के बेड़ियां पहना के बांध के रखा करता था। जिन जो कहीं नजर उजर नहीं आते किसी को ऐसे बेड़ियां पहना दिया करते थे। वो कहाँ पहनाते थे वो तो आदमी की शक्ल में नहीं होता ना जिन तो, लेकिन वो जिनों को बेड़ियां पहना दिया करते थे। वो आप पता है ये सरकार में होते हैं उनके पास बहुत गले होते हैं, शाम को वापस लाते हैं वो बांध देते हैं। उन गधों को बांधने के लिए गधे को नीचे सुनों के पास जो होती है किसान उनमें थोड़ी सी रस्सी बांधते हैं तो वो इतनी रस्सियां उनके पास बाजों के साथ नहीं होती जो सबको बांधे तो कुछ तो बांध देते हैं। तो चूंकि रोज इस तरह से बांधते हैं रस्सियां उनको भी पता होता है गधों को रस्सी बांधी जाती है तो वो बाकी गधे भी रह जाते हैं ना उनके नीचे बैठ के उनकी टांग सुन के पास ऐसे ऐसे हाथे करके जो करते हैं वो समितियां के बंद है और सारी रात खड़े रहते हैं। अकीदत मंडी की रस्सी होती है जिससे बन जाता है इसे तकलीर कहते हैं जीवानी। रस्सी वस्सी वो कुछ नहीं होती वो आपको ख्याल का बंधन होता है जो आपको बांध रखता है जीवानी। पीर मन भी अनुखांदा वो एवं कर जाता तो अनु तो बजे रहे बैठे रहने सरकार देखो रस्सी होती नहीं रस्सी और जंजीर से तो बादशाह या हुकूमत बांधती है। ये अकीदत मंदी की रस्सियां तो रस्सियां होती नहीं लेकिन उनसे कहीं ज्यादा मजबूत होती है तो फिर भी टूट जाती है। ये नहीं कि मिनल जिन ने जामल यानी अब जिन का तर्जमा इन्होंने वो जिन किया और हर मामले में जिन आ गए। अजीजा ने माना अरबों के हाथ ये पूछ लीजिए कि वो तो जिन के माने हैं निगाहों से आमतौर पर दूर रहने वाले पोशीदा रहने वाले जितने भी ये खाना बदोश लोग होते हैं सहरा नशीन होते हैं ये बद्दू होते हैं पहाड़ों के अंदर रहने वाले जितने लोग होते हैं उनको अरब जिन कहते हैं। शहरी इंसानों जो रहने वाले लोग होते हैं उनको नाक कहते हैं। नाक के माने मुतबद्दन तौर पे एक दूसरे में मिलजुल कर रहने वाले उनके यहाँ नाक कहलाते थे। ये बाहर पहाड़ों के अंदर सहराओं के अंदर ये खाना बदोश बद्दू अब भी अरब में या उन इलाकों के अंदर आप जाके देखिए बेशतर आबादी इन लोगों की होती है। ये खाना बदोश अब तो आपके यहाँ करीब आ जाते हैं शहरों के इसलिए ज्यादा नजर आते हैं वरना ये इससे पहले बहुत दूर दूर रहा करते थे। उनमें से वही कोई बंदर मचाने वाला कोई सपेरा वो तो नजर आता था उनके घर बार वाले कोई नजर ही नहीं आया करते थे। ये सारे जिन होते थे। ये पहाड़ी सरकश जो लोग थे हजरत सुलेमान ने अपनी फौज में इनको ला के रखा बहुत बड़े बड़े कारीगर थे ये नहीं जामलो बैना जब है देश में रखते कानून खुदाबंदी के मुताबिक उनके काम सर अंजाम देते थे। वह मैं यजिक मिन हूँ अन अमरे ना नजिक हूँ मिन अजाब सही कि वो कोई सरकशी करता था तो ये कहते हैं कि उनको फिर खुदा उनकी खाल उधेड़ दिया करता था। सीधी की बात है फौज के अंदर उनको रखा होता था इससे अगर कोई करताबी करता था तो उसको वाकई सुधार मिलती थी। या मजून लहू मा यशाओ मिन महारीबा व तमाशीला व जिफान इन कल जवाब व खदू व कदूर रासिया। वो जो ये लोग थे कारीगर जो थे पहाड़ी और रेगिस्तानी जो यहाँ इकट्ठे हुए हुए थे वो इसके लिए बड़े बड़े काम करते थे। जो कुछ ये चाहता था उसके मुताबिक वो काम कर दिया करते थे। प्रोग्राम दे देते थे उनको वो कैरी आउट करते थे इन प्रोग्राम को। वो बड़े बड़े किले बनाते थे इनके लिए। अब भी तारीख बता रही है कि सुलेमान अलैहिस्सलाम के जमाने में ये जो हैकल बना हुआ है बैतुल मुकद्दस का इनका ये उस जमाने में बना था। अब तो ये एक्सकवेशन से ये अब ये चीजें दबी हुई जो जमीन के नीचे से जो चीजें निकल रही है वहां से तारीख मुरतब हो रही है कि किस तरह से ये बड़े बड़े पहाड़ी लोग जो जफाकश थे तनोमंद और तवाना लोग थे या ये अफ्रीका के जो हबशी गुलाम बना के ले आते थे वो इन कामों को किया करते थे, इनके लिए किले बड़े बड़े बना देते थे, बड़ी बड़ी वजन बड़े बड़े बड़ी बड़ी देगें फौज के लिए जिनके अंदर खाना वगैरह पकता था ये कुछ वो बनाया करते थे। और एक चीज है वह तमाशील जिसपे आके यहाँ मुसीबत पड़ी हुई। हमारे यहाँ तो ये फिका के कानून में तस्वीर बनाना शरण हराम है। अब इस दौर के अंदर जब तस्वीरें खींचनी शुरू हुई ये फोटो से, कोई अखबार नहीं जिसमें ये तस्वीर ना आती, फिर तो वो पोज दे दे के भी बनाई गई, इसका भी एतराज हुआ। फिर मुझे वही मजमून याद आ गए, उन्होंने ये फतवा दिया था कि तस्वीर खिंचवाना हराम है। अब उनकी तस्वीरें जो है इस तरह की वानी शुरू हो गई, उनसे एतराज किया उनकी जमात के लोगों ने कि फिर ये कैसे, ये क्या किया जाए, आपको बैठे हुए कोई आदमी अगर बंदूक की गोली से मार दे तो आप इसका क्या इलाज करते हैं, अब बंदूक न मरे हुए समझे न आए हो या डेढ़ छोटे से आप देखते हैं फोटोग्राफर की बंदूक ने मारे, मरने वाला तो अगर दाद से मर जाए, यानी अंदाजा लगाइए कि क्या शरीयत से मजाक क्या है। तो जिसके या तो अगर हराम कहा है तो जब्त करो अपनी, उनसे कहा कि आपके सामने फोटोग्राफर होता है तो ये कुछ करने लगता, रोकते क्यों नहीं आप उनसे। उनका ये फतवा है कि कोई शख्स जो इस तरह से बुराई भी करे उसको जबरदस्ती रोकना नहीं चाहिए, शर्म देना चाहिए। कहा क्यों, कहता घड़ा उसको होता है मुझे थोड़ा शर्म दे, जरा जरा कोई चोर आंदा उन्हें चोरी भी कर दिया करना कमाक। अब जहाँ मुसीबत आगे गई कि खुदा का एक नबी है और कुरान में ये है कि उसके लिए वो तमाशील भी बनवाता था। तमाशील अरबी जुबान में मुजस्मों को भी कहते हैं, तस्वीरों को भी कहते हैं। खुदा का एक नबी वो इतने बड़े बड़े कारीगर बुला के जहाँ किले मनात बनवाता था, जहाँ उनके बड़े बड़े लगन बनवाता था, तमाशील भी बनवाता था। तो सिर्फ तस्वीरें ही नहीं बल्कि स्टैचू भी, मुजस्मे भी। अब ये मुश्किल पड़ गया क्या कर, यदि वो ठीक है हज़रत सुलेमान अलैहिस्सलाम के जमाने में वो जायज़ था, खुदा ने किया था, अब उनके जमाने में हराम तराम, एक नबी के ऊपर वो जायज़ था, दूसरे नबी के यहाँ आ गया। ये सारा कुछ कहने के बाद कुरान ने कहा ए मलू आला दाऊद शुक्रन, ए आले दाऊद ये सब कुछ तुम करो, खुदा के सामने सजदा रोज होते सजदा रेज होते रहो, जो कुछ उसने ये दिया है उसकी कदरदानी करो, सिफात गुजारी करो। शुक्र के माने होते हैं जिस मकसद के लिए कोई चीज दी जाए उसे उसी मकसद में सर्व कर, उसमें ये सर्व कर। कहा कलीनों में इबाद ये शकून, हमारे बंदों में से बहुत थोड़े लोग हैं जो ये करते हैं कि उनको कुछ मिले तो वो सर्व वहीं करें जहां सर्व करने के लिए उनसे कहा जाए, तुम ये चीज ऐसे ही करना। ये है अजीजा नेमान हजरत दाऊद अलैहिस्सलाम और हजरत सुलेमान अलैहिस्सलाम की चंद आयात, बाकी आगे चल के आएंगी। मैंने इस दर्श में सैयद अबुल आला मादूदी मरहूम की जो इक्तबासात पेश किए हैं, मुनासिब मालूम होता है कि आप उनके हवाले नोट करें। वो जो मुकदमा सामने पेश हुआ था हज़रत दाऊद अलैहिस्सलाम के, उसका हवाला है मादूदी साहब की तफसीर तफहीम कुरान जिल्द 4 सफा 328 तबाए अव्वल, तफहीम कुरान जिल्द 4 सफा 328 तबाए अव्वल। और वो जो कहा गया था कि अंबिया कराम से लगजशें हो जाती थी उसका हवाला है मौदूदी मरहूम की किताब तफहीमात हिस्सा 2 सफा 45 एडिशन अगस्त 51, तफहीमात हिस्सा 2 सफा 45 अगस्त 51 का एडिशन। शुक्रिया। आज का दर्स में हम सूरह सबा की आयत 13 तक पहुँच